बाहिर कुरा गरौँ नि जुन यो चाहिँ असाध्य सहज किसिमले आयो कि रेकर्ड अफ द रेकर्ड त्यति अन द रेकर्ड चाहिँ अलिक सहज आएन जस्तो लाग्यो कि कतिपय कुराहरू म तपाईँलाई अहिले एउटा दुइटा मात्रै कुरा सोध्छु जस्तो कि लेख्नको लागि तपाईँ कहिले लेख्नुहुन्छ कति बेला लेख्नुहुन्छ कस्तो परिस्थितिमा लेख्नुहुन्छ
अब सबभन्दा परिस्थिति र मनस्थिति दुइटै कुरा मिल्दोजुल्दो हुनुपर्दो रहेछ परिस्थिति भन्दाखेरि विशेष गरिकन अलिकति हृदयस्पर्शी या मानसिक चाहिँ हलचल ल्याउने किसिमका कुराहरू जब आफूमा त्यो ती कुराहरू स्पर्श गऱ्यो भने त्यसले स्पर्श गरिसकेपछि अनि आफूमा त्यसलाई चाहिँ त्यसको प्रतिक्रिया भनौँ आफूले कसरी व्यक्त गर्ने भन्ने बारेमा आफूले चाहिँ त्यो समय यति नै समय पहिले त विशेष गरिकन म व्यापारीको हैसियतले त्यतिखेर पनि त्यो मनस्थिति त बनाउँदै लगिराखेका हुन्थेँ कसैसित जस्तो यहाँसितको संवाद या अरू कसैसितको जस्तो जस्तो किसिमको संवादहरू हुँदै जान्छ त्यो संवादहरू पनि भइहाल्यो सँगसँगै नयाँ नयाँ चाहिँ अब विशेष गरिकन साहित्यकारहरूसितको जुन हो साहित्यिक रचनाहरू जुन हो तिनीहरूबाट नै हामीले विशेष प्रेरणा लिने जस्तो मलाई लाग्छ त्यस कारणले त्यो परिस्थिति बस भन्ने हो भने मैले त्यस्ता केही रचनाहरू छन् जो मलाई अत्यन्तै एउटा भनौँ न पीडा भएको
मुड आउनुपर्छ भनेको जस्तै हो त्यो
यो मुड त पक्कै पनि आउनु पर्यो मलाई चाहिँ लाग्छ अरू साहित्यकारहरूको आफआफ्नै होला तर मुड नआइकन त ती कुराहरूले पनि छुँदैन नि त त्यस्तो किसिमकै मनस्थिति पनि आफ्नो
जस्तो कि तपाईँको अब हाम्रो त यो थाहा छ नि तपाईँको साढे छ दशक लामो जीवनमा कति जति रचना गर्नुभयो होला तपाईँले
अब कृतिको हिसाबले जम्मा छवटा र मलाई लाग्छ मैले हजारौँ गीतहरू लेखेँ तीमध्ये 200-500-600 कति चिया चिनिनु भएको कुरो छैन ल एक मिनट पहिले नानी मैले यो यसलाई चाहिँ यसो के अरे हजारौँ ती लेखिए र के लेखिँदै र मलाई लाग्छ तिन भागमा एक भाग चाहिँ मैले फाल्दै पनि गएँ जस्तो त्यो किन कसरी फालियो भन्नुलाई भने त्यो आदेश र निर्देश अनुसार लेखिने हजुर लेखे अब भनौँ न सामाजिक शैक्षिक कार्यक्रमहरूको निमित्त लेख्दैन यो गर्दैन यो अब भनौँ न मैले यो गाईजात्राको रामायण मैले संयोग कति सय कति सय लेखेँ होला अब भजन लेखिदिएँ भन्यो त्यसलाई लेखिदिइहाल्ने यसरी जुन बखत जुन चलचित्रको निमित्त रङ्गमञ्चको निमित्त र जो स्वतस्फूर्त रूपमा आफूले लेखियो त्यो चाहिँ रहँदो रहेछ रेकर्डमा जसले यसो गरिदिनुहोस् न एउटा कार्यक्रम छ एउटा स्वागत गान चाहियो न एउटा हाम्रो सांस्कृतिक कार्यक्रम छ एउटा डुएट गीत चाहियो अथवा सोलो गीत चाहियो
भनेपछि लेखन चाहिँ एउटा चाहिँ स्वतस्फूर्त रूपमा आउने त्यो सृजनात्मक लेखन भयो अब यो त तपाईँको एक किसिमको प्रायोजित किसिमको
पक्का हो यसलाई शुद्ध रूपमा हामी के भनौँ यसलाई व्यवसायिक भनौँ कि प्रायोजित भनौँ
प्रायोजित भन्न उपयुक्त होला त्यो तपाईँले जो गीत गाना त्यस्तो विशेष अवसरहरूमा प्रयोग हुने लेख्नु भएको छ त्यो चाहिँ एउटा निश्चित प्रयोजनको लागि भयो त्यो चाहिँ प्रायोजित भयो तर तपाईँले आफ्नै हिसाबले जति बेला तपाईँको मनलाई छुन्छ कुनै घटनाले अथवा कुनै त्यस्तो परिस्थितिले त्यसपछि तपाईँले सिर्जना गर्नुहुन्छ त्यो चाहिँ तपाईँको बिल्कुल सिर्जना भयो अनि तपाईँको त्यो हजुर तपाईँको त्यो सपनीबाट ब्युँजेर भन्ने गीती कविता सङ्ग्रह जुन छ त्यसमा तपाईँका साठी अस्सीवटा कति कविता छन् के अरे 81 हो कि
यहाँले त्यो पढ्नु भएको छ
मैले पढेको छु
मेरो साँच्ची भन्ने हो भने त्यो कविता पनि के हो भने प्रज्ञा प्रतिष्ठानबाट तपाईँका छाप्नुपर्ने रचनाहरू गीतहरू चाहिँ तुरुन्त पठाइदिनु भनेर एकपल्ट मलाई खबर आयो को मार्फत भन्दाखेरि कृष्णभाइ प्रधान कृष्णभाइ प्रधान चाहिँ नि उहाँ कसरी भेट भयो उहाँहरूसित र
त्यो माधवजी माधव घिमिरेजी तपाईँसित बढी सामिप्य बढी परिचित भएको हुनाले उहाँले बढी माया गरेर बोलाउनु भएको हो तपाईँलाई कि कसरी हो
त्यहाँ भयो के भने त्यति बेला कृष्णप्रसाद पराजुली त्यहीँ हुनुहुन्थ्यो धर्मलाल थापा पद्य विभाग त्यहीँ हुनुहुन्थ्यो के अरे अब माधव घिमिरे त्यहीँ हुनुहुन्थ्यो सँगै मलाई बोला फेरि मैले मलाई चाहिँ त्यो रचनाहरू पठाइदिनु भनेपछि मैले एउटा त्यो कापीमा 100 जति गीत मैले पठाएँ क्या जस्तो मलाई लाग्छ पठाएकोमा 81 मात्रै राख्नुहोस् अरू झिक्नुहोस् भन्ने सल्लाह कृष्णप्रसाद पराजुलीले दिनुभयो पराजुली मभन्दा अब धेरै नै अग्रज आर्टिस्टले उहाँ पनि राम उहाँका रचना पनि मैले पढ्दै गइरहेका थिएँ उहाँका गीती कविताहरू उहाँका मुक्तकहरू र त्यो सल्लाह उहाँले दिनुभयो अनि मैले भन्दै गएँ के अरे पहिले त्यसरी पठाएँ पठाएपछि मलाई बोलाउनु भयो म व्यस्त मान्छे व्यापारी मान्छे मलाई त्यो छाप्नु त्यसबाट केही गर्नुभन्दा मलाई चाहिँ नि उहाँले माग्नु भयो मैले दिएँ भनेर भने गएँ जाँदाखेरि त्यहाँ चाहिँ ल म हजुर मन्जुलको साइली मोरीलाई मदनाथ प्रसिद्धको मानव महाकाव्य र मेरो सपनीबाट बिन्दुर तिनवटा चाहिँ अहिले छाप्न चाहिँ तयार हो गरिएको छ हामीले उहाँहरूको मदनाथजीको त्यो पाण्डुलि पनि त्यही त्यतिखेरै थियो मेघराज मन्जुलको पनि त्यही थियो मेरो पनि त्यो गएको ऊ चाहिँ थिए यी तिनवटा छापिने तर तपाईँहरूलाई छाप्नलाई सम्पूर्ण खर्च प्रज्ञाको तर स्तरीय कागज कुन प्रेसमा पाइन्छ त्यहाँ छाप्नु सम्पूर्ण खर्च हाम्रो भनेर भयो त्यतिखेर प्रेसको नाममा राम्रो प्रेस भनेको नेपाल प्रेस भर्खरको बालाजु औद्योगिक क्षेत्रमा के अरे नेपाल प्रेस भन्न आयो मल्लहरूको प्रेस के अरे
जोर गणेशै
हो क्या यो औद्योगिक क्षेत्रमा नयाँ अरूमा जम्मै पुराना टाइपहरू जम्मै अब ऊ बेलामा प्रविधि केही पनि नै होइन त्यसो हुनाले त्यहाँ प्रेस चाहिँ त्यो ठिक छ भन्ने कुरा हो कागज खोज्दाखेरि राम्रो कागज कहीँ पाइएन यहाँसम्म कागज खोजियो कि वीरगन्जको केडियाको चाहिँ उसलाई पेपर किङ भन्थे नेपालमा सम्पूर्ण नेपालमा अनि कागजको उसको एकाधिकार रहेछ इन्डियाको के अरे यो टिटागर पेपर मिल ए धेरै पेपर मिलहरू छ तिनका पाइन्छ त्यहाँ पनि गइयो त्यहाँ नै चिनिया मान्छे थियो तैपनि राम्रो कागज पाइएन र जे पाइयो त्यसमा र कभरको कागज पनि त्यस्तै नपाएर त्यस्तै पऱ्यो नत्र भनेकै त्यही कति खर्च हो बिल पेस गर्नु तर स्तरीय हुनु पऱ्यो भनेर भनियो र त्यो त्यसरी त्यो रचना चाहिँ पक्कै पनि गीतै मात्रै र आफूलाई मन परेको राम्रो ठानेको पनि रचनाहरू भयो त्यसमध्ये पनि उहाँहरूले अहिले त 81 राखौँ है भन्ने सल्लाह दिनु
अनि मैले एउटा सोधेको थिएँ नि तपाईँको त्यसको ठ्याक्कै उत्तर चाहिँ अब त्यो तपाईँहरू तिनजना छानिनु भएछ होइन कसरी छानिन गयो तपाईँहरू तिनजना तपाईँहरूभन्दा राम्रा लेखक अरू थिएनन् कि तपाईँहरूको चाहिँ अलिक सहज पहुँच थियो त्यहाँ र त्यस्तो सम्भव हुनु भयो
होइन मेरो विचारमा पक्कै पनि माधवप्रसाद घिमिरे कृष्णप्रसाद पराजुली धर्मलाल थापा मैले पनि उहाँहरूप्रति कहिले पनि मैले अन्यथा मैले सोचिनँ मैले अग्रज मैले एउटा साक्षी भनिदिएको भने गुरुवत रूपमा सबै दृष्टिकोणले विद्वत्तामा लेखनीमा एउटा जो संलग्नतामा यी चाहिँ तपस्वीहरू नै हुन् यी निरन्तर गइराखेका छन् भनेर म मान्छु उहाँले मलाई माया गरेर मलाई त्यो बोलाउनु भयो कि के गरेर आउनुभयो त्यो पनि थाहा भएन. किनभने म छाप्नु पर्यो भनेर भन्नुभएको पनि होइन. अब म यहाँ बसिरहेको मान्छेलाई चाहिँ कृष्णलाल प्रधान भाइ मार्फत तपाईँको मामा तपाईँ मलाई कृष्ण भाइ प्रधान किन मामा भने भूषण दिदीको छोरो भूषण र कृष्णलाल भाइहरू तेह्र दिने भाइ हुन् भूषणको मामा भएकोले मैले तिनका प्रधान खडगपुर सबैको मामा भन्छ मामा मामा र तपाईँको रचनाहरू उनी आइए पढ्न यही पढ्न बस्थे काठमाडौँ भेट हुँदाखेरि लु होइन त्यो नन्दनजीको गीतहरूको सङ्ग्रह एउटा निकाल्नु पऱ्यो कभर गर्नु पऱ्यो भन्ने कुरा आएछ. अनि मैले पठाएँ. पठाएपछि बोलाउनु भयो. बोलाउनु भएपछि कृष्णदास के अरे कृष्णदास पराजुलले म भेट्ने गएर मैले भने कि किताब छापल्दा म यहाँ बसिरहनु पाउँदैन नि के गर्ने यो प्रुफ कसले हेरिदिने के गर्ने म चिन्त के अरे धन्यवाद दिन्छु भनेर.
अनि तपाईँ उति बेलादेखि लगभग अब प्रकाशनकै हिसाबमा पनि 11 सालमा त तपाईँको पहिलो कृति निस्किसक्यो. अब 15 सालमा त तपाईँको अञ्जली नै आइसकेको छ. अब 23 सालमा तपाईँको यो सपनीबाट ब्युजेर आयो. अनि फेरि यति लामो समयसम्म कुनै प्रकाशनमा त आएन अरू चिजहरू. अनि फेरि तपाईँलाई यो पुरस्कृत गर्ने क्रम छ नि. तपाईँले यद्यपि पछिल्लो समयमा आएर धेरै पुरस्कार पाउनु भएको छ त्यो निकै पछि गएर मात्रै 52-53 सालदेखिबाट मात्रै तपाईँले पुरस्कृत हुन सुरु भएको तपाईँ देखिन्छ. किन त्यस्तो भयो होला के ठान्नुहुन्छ तपाईँ? अब यो तपाईँलाई म जोडौँ. एकपटक राजाबाट तपाईँले 300 रुपियाँ पुरस्कार पाउनुभएको छ सुरुमा. त्यो त तपाईँले भन्नुभयो 15 सालको राजाको भ्रमणमा त्यहाँ पश्चिमाञ्चल भ्रमणमा तपाईँले कविता सुनाउनु भयो त्यसबाट प्रभावित भएर राजाले तपाईँलाई पुरस्कार दिए. र त्यति लामो अवधिसम्म तपाईँको त एक किसिमले मूल्याङ्कन यो समयले नगरेको जस्तो लागेन तपाईँलाई?
होइन यसो भयो म यो कर्मलाई अर्थात् यो साहित्यप्रतिको जो एउटा साधना हो यो चाहिँ मेरो यथावत गइरहोस्. कसैले मूल्याङ्कन गरे पनि मलाई केही भएनन्. मूल्याङ्कन नगर्दा पनि म के अन्त त्यतापट्टि मैले जाँदै गइनँ. केही गर्नुपर्छ भन्ने. अनि यो जब यो चाहिँ 22-23 जब सुरु भयो त्यो रामपुरको साहित्य सेमिनार पछि म अलिकति के भयो भने सेमिनारमा पनि संलग्न भएँ. अब 300 जति त्यति बेला यहाँ पनि त हुनुहुन्थ्यो.
म त त्यति बेला त अब अलि बच्चा थिएँ. तपाईँभन्दा 10-11 वर्ष कान्छु म.
अनि त्यसो हुनाले अब 300 जति सहभागीहरू थिए स्वदेश र विदेशका प्रवासका गरिकन. र यो राजालाई कविता सुनाउनु पनि त्यो गण्डकीको चाहिँ उसमा जुन चाहिँ त्यो
ढुङ्गामा
ढुङ्गै ढुङ्गाले जोडेर जुन चाहिँ एउटा मञ्च बनाए के अरे मञ्च त्यहाँ गएर कविता सुनाउनेमा अब कविता माने बेला 300 जनासम्म माझ्यो सुनाउने बेला 30 जना माथि बोलायो. के भन्नु
ए तपाईँ पर्नुभयो
त्यसमध्ये म एउटा चितवनबाट म परेछु. अनि मकवानपुर या वीरगन्जतिरबाट भीमविराग परे. यसरी यसरी के अञ्चलको हिसाबले लिएँ कि जिल्ला हिसाबले लिएँ कि त्यो हो त्यो होला नि राजसँग. त्यहाँ त्यो कार्यक्रम सिधेर बाहिर आउने बित्तिकै उसले के गरे खुल्ला दर्शन भेट.
अनि यो मारुनी कला मन्दिरको प्रकाशन छ नि तपाईँकै समयमा सुरु भयो कि त्यहाँ?
त्यो त त्यही हो. यो मैले यो साहित्य प्रति अलिकति अभिरुचि भएकोले यो बहिन अब यहाँ त्यो त्योभन्दा पहिले भानु जयन्ती देवको लक्ष्मी जयन्ती आदि इत्यादि बाहिरबाट त्यति साह्रो थिएन. त्यतिखेर विद्यालयहरू पनि कम थिए होइन. अब यहाँ त सानो बालकुमारी एउटा सुस्थ थियो न उच्च बालकुमारी थिए न केही थिए. चेतन हाई स्कुल त्यस निकै पछि हो. त्यतिखेर निकै पछि वीरेन्द्र क्याम्पस आदि भए हुनाले म यहाँ आउँदाखेरि मैले बन्दीपुर सधैँ पनि हस्तलिखित पत्रिका चलाउँथेँ.
अनि यो मारुनी कति अङ्कसम्म निस्किएको छ?
मारुनीको यो बिचमा यो के अरे पञ्चायतकालभरि यो निस्किएन. साँच्ची भन्नु
पञ्चायतकालमा निस्कियो एकपटक मलाई थाहा छ. म पनि सम्पादक भएँ नि एकपटक.
त्यही त नि
नारायणी कला मन्दिरको तपाईँको हामी कार्यकारीमा गएको थियौँ. जस्तै म खगेन्द्रजी
हुनुहुन्थ्यो
त्यति बेला चाहिँ हामी सम्पादकमा नि थियौँ. र त्यति बेला हाम्रो पनि सम्पादकत्वमा एक अङ्क निस्कियो अनि पछि कति 35-36 सालतिरको कुरा हो यो
होला।
र पछि मैले र खगेन्द्रजीले राजीनामा संयुक्त गऱ्यौँ।
हामीले जम्मा 14 अङ्क मारुनीको जम्मा अहिलेसम्म, त्यसमध्ये मारुनीको पनि शोध गर्नेहरूले ती सबै अङ्कहरू खोज्दाखेरि त्यो पहिलो अङ्क चाहिँ त्यो जुन बाढीमा एकपल्ट कला मन्दिर डुब्यो त्यही बेलादेखि कतिपय त्यहाँको रेकर्डहरू सब पानीमा लथपथ भयो, भेटिया छैन पहिलो अङ्क। जबकि त्यो पहिलो अङ्क नै रिद्धिजीले मसँग छ यी कपी भन्नुभयो, ओहो ल्याउनुहोस् म फोटो कपी गर्छु भनेर टिपेर लिएर आएको, न फोटो कपी भयो न त्यो अङ्कै, मैले कहाँ राखेँ भनेर म कति कोसिस गर्नु खोज्दाखेरि त्यो पाइनँ। त्यो र एकजना एउटा वीरेन्द्र क्याम्पसको विद्यार्थी के गेवाली ती नानीले मारुनीमा शोध गरिन्, के अरे अब सुन्नु निर्देशक नारायण प्रसाद डक्टर खनाल हुनुहुन्छ, उहाँले देखाइदिनु भयो त मलाई सहिलो त्यही होला त्यही गर भनिदिनु भयो होला सायद, अब खोज्दै आउनुभयो धेरै खोज्दा 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 एक दुईवटा प्रभावी छ, एक दुईवटा अब के अरे सरस्वती रिजालसँग केही कला मन्दिरमा केही मसँग गरियो, तर पहिलो अङ्क भेटियो भनेको मतलब मारुनीको सुरुवात चाहिँ साहित्यप्रतिको अनुरागले मैले चाहिँ भने उहाँ तनहुँमा संस्था पनि भानु सांस्कृतिक मण्डली भनेर कला मन्दिर जस्तै मञ्चको साहित्यको अझ त्यहाँ त चित्रकला पनि हुन्थ्यो एक मिनट, अनि त्यो पनि कसरी भन्नु होला मलाई त्यो कुराको तपाईँ अझ त्योभन्दा अगाडि जान्यो भने प्रेमचन्दको छोरा के अरे नाम वंशको संस्थापक सम्पादक त प्रेमचन्दजी है, उहाँको छोराले नै समीक्षा पढ्नु भएको छ, नै समीक्षा यति मोटो, त्यो नै समीक्षा मैले पढ्दाखेरि उहाँले बनारसमा चाहिँ नि सांस्कृतिक मण्डली गठन गरेर यो सांस्कृतिक साहित्यिक गतिविधि गर्नुभएको कुराहरू उल्लेख गर्नु पऱ्यो ए भनेर त्यतिखेर भानुभक्तलाई सम्झेर भानु सांस्कृतिक मण्डली भनेर गठन गऱ्यौँ, कृष्णलाल भाइ प्रधान, प्रेम सखे, ओम कुमार, म हिरोइन जहिले पनि प्रेम सखे डान्समा हिरोइनमा, ओम कुमार पनि हिरोइन, लोकबहादुर भन्ने छ नि जीवितै छन् उनी उनी हिरोइन हुन्थे, कुनै नाटकमा म हिरो पनि भएर विनित तिवार गरौँ नाटक म हिरो र लोकबहादुर हिरोइन भएको छ, र धेरैजसोमा कृष्णभाइ प्रधान र प्रेम सखेहरू कुञ्जिनीमा मुना मदनमा मैले त्यो गीति काव्यलाई नाट्य रूपान्तर गरेर मञ्चन पनि गराएको थिएँ।
भनेपछि त्यति बेला यो महिलाको रूपमा महिला नै खेल्ने चलन थिएन,
अनि यहाँ आएपछि पनि भएन,
कति सालदेखितिरबाट सुरु भयो
यहाँ यहाँ अब भनौँ 20 साल यता आएपछि त म त
महिलाको रूपमा महिलाको भूमिकामा महिला नै खेल्ने कति सालदेखिबाट सुरु भयो होला
यहाँ यसो भयो, यो नारायणी कला मन्दिरको एक समयको अध्यक्ष लालकुमार मुखिया उसले अरू केटीकेटी आएर मेरो छोरी लैजा भनेर शान्ति र
शान्ति
लक्ष्मी सान छोरी लक्ष्मी ठुली शान्ति यिनीहरूलाई पठाइदिए, त्यो पनि अभिनयको निमित्त होइन यसो नृत्य हरूमा उनले पठाइदिने गरे, उनी आफै पनि अध्यक्ष थिए, त्यस्तै म हाम्रो के अरे पट्ट सरलाई सम्झिन्छु, हाम्रो वीरेन्द्र क्याम्पसको वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम गर्नु पऱ्यो भनेर भन्नुभयो, अनि महिला कलाकारको सवाल आयो किन चाहियो, के अरे पट्ट सरको श्रीमतीको नाम
सुशीला,
सुशीला छन् डान्सहरू पनि चाहियो, डान्समा कोलाइन गर्ने मेरो बहिनी छ
सिर्जना
सिर्जना भट्ट, अनि यसमा पत्रहरू नाटक पनि लेख्नुभयो सुशीलाले, त्यसमा दुइटै चाहिने महिलाहरू चाहिने रहेछ हजुर, एकजना भयो अरू को त भन्दा गङ्गा अरे गङ्गा सापकोट अहिले बेलायतमा गइने उनी पहिले यी बालको भरमा चिन्नुहुन्छ गङ्गा
सापकोट
हो है, उनी पनि अब किन बर्मेली केटी हुनाले यहाँ नेपालको जस्तो ऊ चाहिँ छैन बाहिरबाट आएका, अब त्यसै गरेर नाटकमा महिला नृत्यकार महिला नेत्री को रूपमा चाहिँ यसरी सुशीला भट्ट सिर्जना खास नाटकमा आए, पछि चाहिँ हामीले त्यो लियो टलस्टायको ईश्वरको न्याय भन्ने नाटक लेखियो, त्यो कथालाई नाटक रूपान्तर गरियो, त्यसमा चाहिँ नाटक खेल्नलाई कृष्णलाई भाइ प्रधान र मायादेवी भन्ने यहाँदेखि त्यो चितवन हाइस्कुलको विद्यार्थी थिए। त्यो मायादेवीलाई हिरोइन र कृष्ण भाइलाई हिरो बनाउँदाखेरि उनको घरमा विद्रोह भयो।
मायादेवी भने को रे?
एउटा विद्यार्थी यहीँ भरतपुरकै हो। धेरै समयदेखि उनी कल्चरमा जुन बेला कि यो मौसमी मर्न भन्दा पनि